नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
सुकुम्बासी समस्याको दिगो समाधानका लागि सरकार सक्रिय, गृहमन्त्री सहितको टोलीद्वारा खरीपाटी होल्डिङ सेन्टरको निरीक्षण।
बेलायती मोडलमा सरकारको नयाँ कदम, के पीएम डेलिभरी युनिटले बदल्ला नेपालको सुस्त ब्युरोक्रेसी।
बढ्दो मानसिक तनाव र आत्महत्याका घटनाप्रति सरकारवालाद्वारा चिन्ता व्यक्त। समस्या छेडी हुने भएकाले संयमता अपनाउन र सुन्ने संस्कारको विकास गर्न मनोविदहरूको आग्रह।
जीवन अमूल्य छ, आत्महत्या समाधान होइन।
र विश्वकप विशेषमा फिफा विश्वकपको सेमी फाइनल समीकरण पूरा। फुटबल इतिहासमै पहिलो पटक फिफा वरियताका शीर्ष 4 टोली अन्तिम 4 प्रवेश।
कार्यक्रम सुरु गरौँ गृहमन्त्री सहितको टोलीद्वारा खरीपाटी होल्डिङ सेन्टरको निरीक्षण सम्बन्धी प्रसङ्गबाट। सरकारले भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको आवास, शिक्षा र स्वास्थ्य सहितको दीर्घकालीन व्यवस्थापनका लागि उच्च प्राथमिकताका साथ कार्य अघि बढाएको छ। किर्तिपुरबाट स्थानान्तरण गरिएका नागरिकहरूको वस्तु स्थिति बुझ्न आज गृहमन्त्री सुदन गुरुङ सहित आधा दर्जन मन्त्रीहरूको टोलीले स्थलगत निरीक्षण गर्दै आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै स्थायी लाल पूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
अविरल वर्षाका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरीपाटी स्थानान्तरण गरिएका सुकुम्बासी परिवारहरूको आवास, स्वास्थ्य र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले उच्च प्राथमिकताका साथ कार्य अघि बढाएको छ। यसै सिलसिलामा आज गृहमन्त्री सुदन गुरुङ सहित विभिन्न मन्त्रालयका मन्त्रीहरूको टोलीले खरीपाटी पुगेर त्यहाँको वस्तुस्थिति र व्यवस्थापन कार्यको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता पाती, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र श्रम मन्त्री रामजी यादव सहितको टोलीले आश्रित परिवारहरूसँग प्रत्यक्ष छलफल समेत गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्याको दिगो र कानुनी रूपमा सुरक्षित समाधान गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो। संसदमा गरिएको प्रतिबद्धता अनुसार बर्दियाबाट लाल पूर्जा वितरण कार्य सुरु भइसकेको जानकारी दिँदै मन्त्री रावलले आगामी दिनमा कुनै कानुनी विवाद नआउने गरी प्राविधिक प्रक्रिया पूरा गरेर खरीपाटीमा रहेका नागरिकलाई पनि लाल पूर्जा उपलब्ध गराइने बताउनुभयो।
केही कुरा भोलिको दिनमा क्वेसन नउठ्ने गरेर काम गर्नलाई समय लाग्छ। सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडो अझै होल्डिङ सेन्टरहरूमा कामहरू सुरु गरिसकेको छ। त्यसै गरिकन हजुरहरूको हकमा पनि यहाँ पनि केही विवरणहरू अपुग भएका छन् हजुरहरूको भने त्यो पनि यहाँ आएर एउटा टोली नै आउनुहुन्छ।
निरीक्षणका क्रममा गृहमन्त्री सुदन गुरुङले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूको शिक्षा र भविष्यप्रति सरकार सचेत रहेको र उनीहरूको पढाइको जिम्मेवारी सरकारले लिने स्पष्ट पार्नुभयो। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेन्टरमा स्वास्थ्य सेवा र खाद्यान्नको कुनै अभाव हुन नदिने र स्वास्थ्य टोली परिचालन गरिने जानकारी दिनुभयो। प्राकृतिक विपत्तिका कारण थाथलो सर्नु परेका नागरिकलाई राहत, संरक्षण र सुरक्षित पुनर्स्थापना गर्नु राज्यको दायित्व भएको भन्दै मन्त्रीहरूले सुकुम्बासी समस्यालाई राजनीतिक नारा मात्र बनाउने प्रवृत्तिको अन्त्य गरी वर्तमान सरकार परिणाममुखी काममा लागेको स्पष्ट पारेका छन्। विपदको घडीमा सरकार आफ्नै आँगनमा आइपुग्दा खरीपाटीमा रहेका नागरिकहरूले सुरक्षित महसुस गरेका छन् र सरकारको यो तत्परताले सुकुम्बासी समस्याको स्थायी समाधान हुने विश्वास जगाएको छ।
सरकारले योजनाहरू घोषणा गर्ने तर तिनको कार्यान्वयन भने कछुवाको गतिमा हुने यो नेपाली राजनीतिको पुरानै रोग हो। तर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यो प्रवृत्तिलाई चिर्न एउटा नयाँ र आक्रामक रणनीति अघि सारेको छ। सरकारले आफ्ना नीति र प्रतिबद्धताहरू समयमा पुरा गराउन प्रधानमन्त्री कार्यालय मातहत रहने गरी एक शक्तिशाली पीएम डेलिभरी युनिट अर्थात् प्रधानमन्त्री कार्य सम्पादन एकाई स्थापना गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय अभ्यासमा सफल यो संयन्त्रले नेपालको सुस्त प्रशासनिक संयन्त्रमा कस्तो फेरबदल ल्याउला? प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
गत चैत्र 13 गते कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री बालेन्द्र शाहले शासकीय सुधारका लागि 100 बुँदे कार्यसूची सार्वजनिक गर्नुभएको थियो। त्यसको निरन्तरता स्वरूप गत असार 18 गते मन्त्री परिषदले 18 बुँदे राष्ट्रिय प्रतिबद्धता स्वीकृत गर्यो। यो प्रतिबद्धतामा निर्वाचनमा सहभागी 6 प्रमुख राजनीतिक दलका चुनावी घोषणा पत्र र वाचाहरूलाई समेत समेटिएको छ। घोषणा त भयो, तर यसलाई ब्युरोक्रेसी अर्थात् कर्मचारी तन्त्रको रातो फिताको पन्जाबाट कसरी बाहिर निकाल्ने? जवाफमा आएको छ पीएम डेलिभरी युनिट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार यो युनिटले विभिन्न मन्त्रालय र निकायहरूले गर्ने कामको प्रत्यक्ष अनुगमन गर्नेछ र अन्तर निकाय समन्वयको गाँठो फुकाउनेछ। कतिपय प्रतिबद्धताहरू आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम र बजेटमा आइसकेका छन् भने बाँकी रहेका विषयलाई भविष्यको एजेन्डा बनाइनेछ। नेपालका लागि यो अवधारणा नयाँ सुनिए पनि विश्व राजनीतिमा यो परीक्षण भइसकेको सफल मोडेल हो। बेलायतमा सन् 2001 तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले प्राइम मिनिस्टर डेलिभरी युनिट पीएमडीयू स्थापना गर्नुभएको थियो, जसको मुख्य काम स्वास्थ्य, शिक्षा, अपराध नियन्त्रण र यातायात जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सरकारको लक्ष्य पूरा भयो कि भएन भनी सिधै प्रधानमन्त्रीलाई रिपोर्ट गर्नु थियो। मलेसिया र रुवान्डा जस्ता देशहरूमा पनि सरकारका प्राथमिकता प्राप्त आयोजनाहरूको द्रुत कार्यान्वयनका लागि यस्तै शक्तिशाली संयन्त्रले काम गरिरहेका छन्। सरकारले ल्याउन लागेको यो युनिटले परम्परागत सरकारी शैलीलाई कतिको चुनौती दिन सक्छ त्यो भने हेर्न बाँकी नै छ। तर चुनावी वाचाहरू कागजमै सीमित हुने र जनताले डेलिभरी नपाउने अवस्थाको अन्त्यका लागि यो कदमलाई एउटा सकारात्मक सुरुवात मानिएको छ। विभिन्न दलहरूको साझा प्रतिबद्धता समेटिएकाले यसलाई सफल बनाउन राजनीतिक दल र कर्मचारी तन्त्र दुवैको उत्तिकै साथ आवश्यक देखिन्छ।
कहिलेकाहीँ जीवनमा आउने एउटा क्षण यति भारी बन्छ कि मानिसले आफू वरिपरिका सबै बाटाहरू बन्द देख्न थाल्छ। पीडा र आवेगमा रहेको एउटा मनले समयमै साथ नपाउँदा अवस्था कति भयावह बन्न सक्छ भन्ने उदाहरण पछिल्ला केही दिनमा मुलुकमा घटेका श्रृङ्खलाबद्ध आत्मदाहका घटनाले प्रष्ट पारेका छन्। लगातार 3 देशका फरक फरक स्थानमा भएका 3 आत्मदाहका घटनाले नेपाली समाजमा व्याप्त मानसिक तनाव, आर्थिक दबाव र आवेग व्यवस्थापनको गम्भीर चुनौतीलाई सतहमा ल्याइदिएको छ। विगत केही दिनमा घटेका घटनाहरूको श्रृङ्खला निकै दुःखद र डरलाग्दो छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
बिहिबार मुगुका 25 युवा गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँगको विवादका क्रममा आफैमाथि पेट्रोल छर्केर आगो लगाए। उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाइदिएपछि उत्पन्न विवाद आवेगमा परिणत भएको थियो। उपचारका क्रममा शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भयो। शुक्रबार सर्लाही गोडैता नगरपालिकाका 35 विवेक मण्डलले पारिवारिक विवादपछि आफैमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे। उनको अवस्था गम्भीर छ र काठमाडौँ उपचार जारी छ। शनिबार काठमाडौँ बुद्धनगरका 45 अश्विन कुमार राउतले आफ्नै घरभित्र आफैलाई आगो लगाए। व्यवसायमा आएको संकट, आर्थिक दबाव र लामो समयदेखिको तनावका कारण उनले यो बाटो रोजेको पारिवारिक स्रोतले जनाएको छ। उपचारकै क्रममा शनिबार दिउँसो उनको पनि मृत्यु भयो। विश्व स्वास्थ्य संगठन WHO का अनुसार विश्वभर आत्महत्या एउटा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बनेको छ। नेपाल प्रहरीको तथ्याङ्कले नेपालमा प्रतिदिन औसत 18-19 जनाले आत्महत्या गर्ने गरेको देखाउँछ, जुन निकै चिन्ताजनक हो। मनोविदहरूका अनुसार आत्महत्या कुनै एउटा तत्कालीन कारणले मात्र हुँदैन, यसको पछाडि लामो समयदेखिको मानसिक पृष्ठभूमि र तत्कालीन उत्प्रेरकको भूमिका हुन्छ। विश्वका अध्ययनहरूले आत्महत्या गर्न खोज्ने मध्ये 90% विगतदेखि नै कुनै न कुनै मानसिक तनाव वा समस्या रहेको देखाउँछन्। बाँकी 10% भने तत्कालीन आवेगमा आएर यस्तो निर्णय गर्छन्। मनोविद पदमराज जोशीको भनाई। त्रिपुरेश्वरको घटनालाई विश्लेषण गर्दै मनोविद जोशी भन्नुहुन्छ, मानिसको मस्तिष्कको अग्रभागमा हुने लिम्बिक सिस्टमले अचानक आइपुगेको ठूलो पीडा वा अपमान सहन नसक्दा आवेग सिर्जना हुन्छ। गणेश नेपालीको हकमा खुसी साथ राइडर बनेर कमाउन हिँडेको बेला मोटरसाइकलमा लागेको ह्विल लक नै तत्कालिक उत्प्रेरक भन्यो। दुःखको कुरा त्यहाँ उपस्थित मानिसहरू बचाउन लाग्नुको साटो रमिता हेर्न र भिडियो खिच्न व्यस्त देखिए। अर्का मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नाका अनुसार विगत 10 वर्षमा नेपाली युवाहरूमा आर्थिक समस्या, बेरोजगारी र सामाजिक सञ्जालका कारण नैराश्यता अत्याधिक बढेको छ। सामाजिक सञ्जालमा देखिने अरूको सफलताको किस्साले जेनजी उमेरका युवामा तीव्र असन्तुष्टि र मानसिक दबाव सृजना गरिरहेको छ। पहिलो घटनाको लगतै दोस्रो र तेस्रो दिन भएका आत्मदाहका प्रयासले मनोविदहरूको अर्को चिन्तालाई पुष्टि गरेको छ, त्यो हो आत्महत्याको सिको गर्ने प्रवृत्ति अर्थात् कपीक्याट सुसाइड। यस्ता संवेदनशील घटनाहरूलाई सामाजिक सञ्जालमा ट्रोल बनाउने लाइभ भिडियो वा विभत्स दृश्यहरू जस्ताको तस्तै पोस्ट गर्नाले कमजोर मानसिक अवस्था भएका अरू व्यक्तिहरूलाई पनि सोही बाटो रोज्न प्रेरित गर्ने खतरा हुन्छ। त्यसैले सञ्चार माध्यम र आम नागरिक दुवैले यस्ता सामग्री सम्प्रेषण गर्दा उच्च सतर्कता अपनाउनु जरुरी छ। आत्महत्याको सोच आएको क्षण स्थायी हुँदैन, त्यो कठिन घडीमा पाइने एउटा सानो सहयोग, एउटा सकारात्मक संवाद वा म तिम्रो साथमा छु भन्ने भरोसाले कसैको अमूल्य जीवन बचाउन सक्छ। मनोविदहरूका अनुसार यस्ता घटना न्यूनीकरणका लागि समाजमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने र शून्य संस्कारको विकास गर्नुपर्दछ। राज्यका निकायहरू नागरिकसँग व्यवहार गर्दा थप संयमित, जिम्मेवार र मानवीय बन्नुपर्दछ। राज्यले संकटमा परेका युवाहरूका लागि आर्थिक र मानसिक परामर्शका प्रभावकारी कार्यक्रमहरू ल्याउनु आवश्यक हुन्छ। समस्या जतिसुकै ठुलो र बाटो जतिसुकै बन्द देखिए पनि जीवन त्यो समस्या भन्दा धेरै ठुलो र अमूल्य छ। आत्महत्या वा आत्मदाहको सोच आएको त्यो विशिष्ट क्षण क्षणिक र अस्थायी हुन्छ, तर त्यही एउटा संवेदनशील क्षणमा कसैले पाएको एउटा फोन कल, एउटा आत्मीय संवाद वा एउटा बलियो साथले कसैको अमूल्य जीवन फेरि फर्काउन सक्छ। समस्या पक्कै पनि ठुला हुन सक्छन्, तर मानव जीवन ती समस्या भन्दा धेरै गुणा ठुलो र मूल्यवान छ। यो सत्यलाई हामी प्रत्येक नागरिक, परिवार र समाजले बुझ्न र बुझाउन अत्यन्तै आवश्यक भइसकेको छ। यदि तपाईँ वा तपाईँको वरपर कोही मानसिक तनाव, निराशा वा यस्तै सङ्कटबाट गुज्रिरहनु भएको छ भने कृपया नलुकाउनुहोस्। नेपाल सरकार र विभिन्न सङ्घ संस्थाहरूले निशुल्क मानसिक स्वास्थ्य हेल्पलाइन र परामर्श सेवाहरू सञ्चालन गरेका छन्। समयमा नै सहयोग मागौ, जीवन बचाऊ। तपाईँ एक्लो हुनुहुन्न।
भर्खरै हामीले रिपोर्टमा पनि सुन्यौँ, समस्या जतिसुकै ठुलो देखिए पनि जीवन त्योभन्दा धेरै मूल्यवान छ। तर आखिर कुन त्यस्तो मानसिक मोडमा पुगेपछि मानिसले आफ्नो जीवन नै समाप्त पार्ने वा आत्मदाह जस्तो चरम र भयानक निर्णय लिन्छ, अनि यस्तो भयावह अवस्थालाई समाज र राज्यको तहबाट कसरी न्यूनीकरण गर्न सकिन्छ त? यिनै विषयमा केन्द्रित रहेर हामीले केही बेर अघि मनोविद बलराम पाठकसँग कुराकानी गरेका छौँ। आउनुहोस्, उहाँसँग गरिएको यो कुराकानी सुनौ।
कुनै पनि व्यक्ति जन्मिँदै यस्तो निर्णय गर्ने मानसिकतामा चाहिँ हुँदैन। यस्तो अवस्था प्राय लामो समयसम्म थुप्रिएको पीडा हुन्छ, निराशा, असहायता र आफूलाई कसरी नसुनेको अनुभूतिबाट विकास हुन्छ। जहाँ आर्थिक कारणहरू हुन्छन्, पारिवारिक कारणहरू, सम्बन्धमा भएको समस्याहरू, अहिले जुन भइराखेको छ सम्बन्धमा एकदमै धेरै टक्रावहरू आइरहेका छन्, त्यस्ता समस्या भएको वा अन्य त्यस्तै कारणहरूबाट हुन सक्छन्। यसलाई चाहिँ मनोविज्ञानले साइकोलोजिकल पेन भन्छ, अथवा चाहिँ होपलेसनेससँग पनि जोडेर हेर्छ। जब व्यक्तिलाई आफ्नो समस्या कहिल्यै समाधान हुँदैन, न्याय पाइँदैन, भविष्यमा कुनै परिवर्तन सम्भव छैन, अब केही पनि हुँदैन भन्ने गहिरो विश्वास बस्छ नि, तब उसको सोच अत्यन्तै साँघुरो हुँदै जान्छ। उसले आत्महत्या नै गरौँ, आत्मदाह नै गरौँ, अथवा जीवन नै सकाइदिउँ भन्ने खालको सोच उसमा प्रस्फुटित अथवा उसमा आउन थाल्छ। त्यस बेला उसलाई अन्य विकल्प देखिन छाड्न सक्छ उसमा, अनि आत्महत्या जस्तो कार्य गर्न सक्छ उसले।
अब नेपालमा झन्डै वार्षिक रूपमा 7,000 मानिसले आत्महत्या कारण चाहिँ ज्यान गुमाइरहेका छन्। हामी कहाँ अझै पनि मानसिक तनावलाई चाहिँ खुलस्त रूपमा भन्न हिचकिचाइरहेको अवस्था छ, होइन? पीडामा परेका व्यक्तिहरूलाई बेलैमा पहिचान गर्न र उनीहरूलाई म तिम्रो साथमा छु भन्ने भरोसा दिलाउन परिवार, समाज र राज्यको तर्फबाट कहाँनिर अहिले कमजोरी भइरहेको छ?
यो एकदमै जटिल प्रश्न हो, हामी सबैले बुझ्नुपर्ने कुरा। पनि सबैभन्दा ठुलो कमजोरी भनेको चाहिँ पीडाको मौनता हो। हाम्रो समाजमा अझै पनि मानसिक तनावलाई कमजोरी, नाटक वा सहन पर्छ, देखाउनु हुँदैन बाहिर भन्ने दृष्टिले हेर्ने प्रवृत्ति देखिन्छ नि। हामी लुकाउँछौँ, भन्न डराउँछौँ, कसैले मलाई त्यो त पागल भएछ नि अथवा बोलाएछ नि भनेर नभनोस् भन्ने सोच पनि राख्छौँ। त्यसले गर्दाखेरि धेरै मानिसले आफ्ना भावनाहरूलाई लुकाउँछन्। कसैले दोष नदिइकन नन जजमेन्टल भएर शून्य वातावरणको अभाव छ यहाँ हाम्रो समाजमा र परिवारमा। हामी धेरै जसो परिवारमा अथवा भनौँ न साथीभाइमै पनि हामी धेरै जसो के गर्छौँ भने के खायो, कस्तो छ मात्रै भनेर सोध्छौँ। तर भित्रबाट तिमी भावनात्मक रूपमा कस्तो महसुस गरिरहेका छौ भनेर आजसम्म एकदम कमैले मात्रै यस्तो प्रश्नहरू गर्ने गरेका छौँ।
यदि कसैलाई त्यस्तो चरम निराशा वा आत्मघाती सोच आइरहेको छ भने त्यो क्षणलाई टार्न र यो डरलाग्दो अवस्थालाई चाहिँ न्यूनीकरण गर्न तत्कालका लागि उसले आफैलाई के गर्न सक्छ र हाम्रो समाजले कसरी सुरक्षा कवचको चाहिँ काम गर्न सक्छ?
अनुसन्धानले चाहिँ के देखाउँछ भने, अघि यहाँले पनि भनिसक्नु भयो, यस्तो सोच चाहिँ एकदमै कम समय मात्रै रहन्छ भन्छ। त्यही कम समयमा चाहिँ उसले आत्मदाह अथवा आत्महत्याको प्रयास गर्छ। तर त्यो कम समय लाइक 5-7 सेकेन्डको समयलाई चाहिँ उसले होल्ड गर्न सक्यो भने चाहिँ ऊ त्यहाँबाट बाहिर निस्कन सक्छ अथवा त्यो त्यो सिचुएसनमा ऊ पुग्दैन भन्ने छ। त्यो हामीले त्यो व्यक्तिले नै, विशेष गरी त्यो उक्त व्यक्तिले गर्नुपर्ने कुरा चाहिँ त्यो कठिन क्षण जुन उसलाई फिल भइराखेको हुन्छ त्यसलाई चाहिँ एक्लै नबिताउनु हो। यदि कसैलाई आफू असाध्यै निराश भएको, सुरक्षित महसुस नभएको वा आफूलाई नियन्त्रण गर्न एकदमै गाह्रो भइरहेको अनुभव भइरहेको छ अथवा आत्महत्या गरौँ गरौँ लागिरहेको छ भने आफूले विश्वास गर्ने व्यक्ति, परिवार, साथी वा आफन्तलाई तुरन्त आफ्नो अवस्थाबारे भन्नु पर्यो, उनीहरूलाई सँगै बस्न अनुरोध गर्नु पर्यो। त्यसै गरी आफूलाई एक्लो नपार्ने प्रयास गर्न सकिन्छ र सुरक्षित ठाउँमा जान पनि सकिन्छ। आफूलाई केही समय दिनुपर्छ। यस्तो भावनाहरू स्थायी हुँदैनन्, धेरै अवस्थामा तिनको तीव्रता समयसँगै कम हुँदै जान्छ, जुन कुरा यहाँले पनि भन्नुभयो। सकेसम्म छिटो मानसिक स्वास्थ्य विशेषज्ञ मनोपरामर्शदाताहरू अहिले एकदमै धेरै, पहिला जस्तो छैन, एकदमै धेरै पाइन्छ पनि, उहाँसँग गएर भेटघाट गर्ने वा चिकित्सकको चाहिँ सम्पर्कमा जानुपर्छ। यदि तत्काल आफू सुरक्षित रहन सकिँदैन जस्तो लागिरहेको छ अझै पनि भने चाहिँ नजिकको अस्पताल वा आकस्मिक स्वास्थ्य सेवामै जानु भए पनि हुन्छ। त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। मलाई यस्तो गाह्रो भइरहेको छ भनेर इमर्जेन्सीमै जाँदा पनि हुन्छ। र हेल्पलाइन छ नेपालमा, नेपालमा यो सुसाइड हेल्पलाइन छ, त्यसको चाहिँ 1166 फोन गरेर पनि कुरा गर्न सकिन्छ, त्यहाँबाट पनि समाधान आउन सक्छ। अनि समाजको भूमिका भनेको चाहिँ नुहाइ गर्ने होइन, यसमा साथ दिने हो। कसैले म धेरै गाह्रोमा छु, मलाई एकदमै अप्ठ्यारो भएको छ, मनमा एकदमै धेरै कुरा खेल्छ, उकुस मुकुस हुन्छ भन्यो भने नि त्यति बेला चाहिँ उपदेश दिन हतार गर्ने होइन, शान्त भएर उसको कुरा सुन्ने, उसको अनुभूतिलाई स्वीकार गर्ने, नन जजमेन्टल हुने, अघि पनि भनेको थिएँ मैले, र एक्लै छोड्दैन भन्ने। आवश्यक पर्यो भनेदेखि अघि भने जस्तै मनोपरामर्शदाता अथवा मानसिक स्वास्थ्य विशेषज्ञहरूको सम्म पुर्याउन सक्ने अवस्था चाहिँ हामीले सिर्जना गरिदिनुपर्छ भन्ने लाग्छ। अन्त्यमा चाहिँ हामीले सम्झनुपर्छ कि मद्दत माग्नु कमजोरी होइन, त्यो साहस हो, हिम्मत निकालेर मद्दत मागिन्छ। मानसिक रोग निको नहुने रोग पनि होइन। अनि सल्लाह दिन हतार नगरौँ, हामीले कुरा सुन्ने बानी बचालौँ। मानसिक पीडा पनि शारीरिक पीडा जस्तै वास्तविक हुन्छ कि, र समयसँगै सहयोग पाएमा, समयमै उसले चाहिँ सहयोग पाए कसैबाट भने चाहिँ धेरैको जीवन बचाउन सकिन्छ। जीवन अमूल्य छ, आत्महत्या समाधान होइन।
उहाँ हुनुहुन्थ्यो मनोविद बलराम पाठक, सहकर्मी सुनिता पोखरेलसँग कुराकानी गर्दै। अहिले भर्खरै हामीले मुगुका 25 वर्षीय युवा गणेश नेपालीको आत्मदाह, सर्लाही र बुद्धनगरका दुःखद श्रृङ्खला अनि त्यस पछाडिको सामाजिक र मानसिक पाटोबारे मनोविदको विश्लेषण सुन्यौँ। तर यो केवल एउटा समाचार मात्र होइन, यो हाम्रो समयको एउटा यस्तो ऐना हो जसले नागरिकको चरम निराशा देखाइदिएको छ। आजको विश्लेषण यही गम्भीर विषयमा केन्द्रित छ। विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल खन्याए। हामीले बाहिर देखेको दृश्य यही हो। मोटरसाइकलमा व्हील लक लागेको थियो, महानगर प्रहरीसँग विवाद भएको थियो, जरिवानाको कुरा थियो, पछिल्लोतिर आर्थिक तनाव थियो, घरको जिम्मेवारी थियो, विदेश जाने सपना थियो र 3 वर्षकी अबोध छोरी थिइन्। यी सबै तथ्य हुन् र यी सबैले उनलाई भित्रैदेखि छेद विच्छेद बनाएका हुन सक्छन्। राज्यका निकायले नागरिकसँग सडकमा कस्तो व्यवहार गरे, जरिवाना र कारवाही न्यायोचित थियो कि थिएन, यी प्रश्नको निष्पक्ष र कठोर छानबिन हुने नै छ। राज्य छानबिनका लागि तत्पर बनेको छ, तर यो तस्विरको एउटा बाहिरी पाटो मात्रै हो। विपश्यनाको 10 दिने शिविरमा आचार्य एसएन गोयन्काले बारम्बार सम्झाउने एउटा गहिरो सत्य यहाँ स्मरणीय छ। बाहिरको घटना केवल एउटा ट्रिगर अर्थात् तत्कालको न्यु मात्रै हो। वास्तविक आगो त हाम्रो मनले त्यस घटनामाथि गर्ने प्रतिक्रियाबाट बल्छ। कसैले अपमानजनक शब्द बोल्यो, शब्द बाहिरबाट आयो, कानले सुन्यो, त्यसपछि शरीरभित्र एउटा संवेदना उत्पन्न हुन्छ। छाती कसिन्छ, अनुहार तात्छ, सास तीव्र हुन्छ, पेटमा गाँठो परे जस्तो हुन्छ। जब हामी त्यो संवेदनालाई शान्त भएर हेर्न सक्दैनौँ, तब मनले भन्न थाल्छ, मलाई हेप्यो, मेरो इज्जत गयो, अब म सहन्न, बदला लिनुपर्छ। सबै सकियो अनि बाहिर 5 सेकेन्डमा घटेको एउटा घटना मनभित्र सयौँ पटक दोहोरिन थाल्छ। कसैले एकपटक गाली गर्छ तर हामीलाई त्यसैलाई सम्झिँदै दिनभर आफैलाई सयौँ पटक गाली गर्छौँ। बाहिरको मानिस एकपटक आएर जान्छ तर हामी उसलाई आफ्नो मनको कोठामा बिना भाडा बस्न दिन्छौँ, जसले हाम्रो निन्द्रा, शान्ति र विवेक सबै खाइदिन्छ। यही हाम्रो जीवनको सबैभन्दा ठुलो विडम्बना हो। कसैले मोटरसाइकलमा ताला लगाउँछ तर मनले आफ्नै जीवनमा ताला लगाउन थाल्छ। कसैले जरिवानाको चिट काट्छ तर मनले फैसला सुनाउँछ, अब मेरो कुनै बाटो नै छैन। कसैले अपमान गर्छ अनि तपाईँको मनले निष्कर्ष निकाल्छ, म अब बाँच्न योग्य छैन। बाहिर भएको घटना कठिन थियो, अन्यायपूर्ण पनि थियो होला, तर मनले त्यस कठिन क्षणलाई जीवनको अन्तिम सत्य ठानिदिँदा यस्ता भयानक विपत्ति जन्मन्छन्। विपश्यना या बुद्धको शिक्षाले बाहिरी अन्याय सहेर बस भन्दैन। कसैले अन्याय गरौँ भने कानुनी लडाइँ लड्नुहोस्, आवाज उठाउनुहोस्, प्रतिरोध गर्नुहोस्, सङ्गठित हुनुहोस्, उत्तरदायित्व माग्नुहोस् भन्छ। तर त्योभन्दा पहिले आफ्नो मन बचाउनुहोस्, किनकि क्रोधले गरिएको प्रतिरोधले विरोधी भन्दा पहिले आफैलाई जलाउँछ। समता भनेको निष्क्रियता होइन, समता भनेको त प्रतिक्रिया र सही कार्य बीचको दूरी हो। कल्पना गर्नुहोस् त, एकै ठाउँमा दुईजना उभिएका छन्, दुवैको मोटरसाइकलमा ह्विल लक लाग्यो, दुवैलाई जरिवाना पनि भयो, अनि एउटा मानिस रिसाउँछ तर केही बेर सास फेर्छ, साथीलाई फोन गर्छ, निवेदन दिन्छ, बहस गर्छ र घर फर्कन्छ। तर अर्को मानिस चाहिँ मनमा पहिले नै ऋण छ, अभाव छ, असफलता छ र थकानका सयौँ तह जम्मा छन् भने त्यो ह्विल लक केवल अन्तिम धक्का मात्र बनिदिन्छ। त्यसैले आत्मदाह जस्तो घटनालाई केवल 1,000 रुपियाँको जरिवाना वा प्रहरीसँगको विवादमा सीमित गरेर बुझ्नु अधुरो हुन्छ। त्यो 1,000 रुपियाँ भन्दा पछाडि हजारौँ रातको चिन्ता हुन सक्छ। त्यो पेट्रोल भन्दा अगाडि मनमा धेरै पहिलादेखि निराशा जम्मा भइरहेको हुन सक्छ। नागरिकलाई अनावश्यक दुःख दिने व्यवस्था छ भने पक्कै पनि त्यसलाई सुधार्नै पर्छ। सम्बन्धित निकायले विवेक प्रयोग गरेन भने जवाफदेही बनाउनै पर्छ। राइडरका लागि यात्रु चढाउने ओराल्ने स्थान छैन भने सरकारले बनाउनै पर्छ। यो लडाईँ दुई तहमा हुनुपर्छ। पहिलो, बाहिरको अन्याय बदल, जुन हामीले सम्बन्धित निकायलाई सम्झाउनु पर्छ। दोस्रो भनेको, त्यो अन्यायलाई आफ्नो मन र जीवन नष्ट गर्ने शक्ति नदेऊ, जुन हामीले आफैलाई सम्झाउनु पर्छ। हामी प्रत्येकको जीवनमा कुनै न कुनै दिन यस्तो ह्विल लक क्षण आउँछ, चाहे त्यो जागिर जानुहोस्, प्रेम टुट्नुहोस्, व्यवसाय डुब्नुहोस् वा ऋण दिने साहुको तारन तार फोन बज्नुहोस्, त्यो क्षणमा मनले भन्छ अब केही बाँकी छैन। तर सम्झनुहोस् त, अनिच्छ अर्थात् अनित्य, यो संवेदना पनि बदलिन्छ, यो क्रोध पनि बदलिन्छ, यो निराशा पनि स्थायी होइन। अहिले छातीमा पहाड बसे जस्तो भएको छ भने पनि केही समयपछि त्यसको स्वरूप फेरिन्छ। त्यसैले कठोर निर्णय गर्नु अघि केवल 10 मिनट निर्णय स्थगित गर्नुहोस्। पेट्रोलको बोतल, अग्लो ठाउँ वा हतियारबाट दूरी बनाउनुहोस्। कसैलाई फोन गर्नुहोस्, रुनुहोस्, चिच्याउनुहोस्, तर आफ्नो शरीर विरुद्ध फैसला नगर्नुहोस्। केवल सासको कम्पनलाई महसुस गर्नुहोस्। केही बेर प्रतिक्रिया नगरी बस्न सकियो भने मनको आँधीको वेग स्वत घट्दै जान्छ। गणेश नेपालीको घटनाले हामीलाई प्रहरी र महानगरलाई प्रश्न गर्न मात्र होइन, हाम्रा परिवार र साथीभाइलाई निहाल्न पनि सिकाओस्। ठिकै छु भन्ने मानिस वास्तवमै ठिकै छ कि छैन, कसैले म सक्दिनँ भन्दा उपदेश वा ओठे जवाफ दिनुको साटो, तिमी एक्लो छैनौ, म तिमीसँगै छु नि भन्न सिकौँ। कहिलेकाहीँ मानिसलाई बचाउन ठुलो भाषण चाहिँदैन, एउटा हात र सुन्ने कान काफी हुन्छ। राज्यका निकायले कानुनको पालनासँगै विवेक पनि प्रयोग गरून्, तर हामीले पनि आफ्नो मनलाई बाहिरी परिस्थितिको दास बन्न नदिऊ। आज हामी एउटा प्रण गरौँ, कुनै मानिस सबै सकियो भन्ने ठाउँमा पुगेको देख्यौँ भने उसलाई दर्शन वा उपदेश सुनाउनु भन्दा पहिले अगाडि बढेर उसको हात समात्नेछौँ, किनकि पीडाबाट प्रज्ञा र अरूको दुःखप्रति करुणा जन्माउनु नै मानवताको अन्तिम शिक्षा हो।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप 2026 अब आफ्नो अन्तिम तथा सबैभन्दा रोमाञ्चक चरणमा प्रवेश गरेको छ। फुटबल इतिहासमै पहिलो पटक फिफा वरियताका शीर्ष 4 टोलीहरू स्पेन, अर्जेन्टिना, फ्रान्स र इङ्ल्यान्ड एकैसाथ सेमी फाइनलमा पुग्न सफल भएका छन्। आज बिहान सम्पन्न क्वार्टर फाइनलका खेलहरूमा आआफ्नो प्रतिद्वन्दीलाई पछ्याउँदै इङ्ल्यान्ड र अर्जेन्टिनाले अन्तिम 4 को यात्रा तय गरेपछि यो ऐतिहासिक समीकरण पूरा भएको हो। आज हामी फिफाको नयाँ नियम, ड्रको रणनीति र आज बिहान भएका दुई रोमाञ्चक क्वार्टर फाइनल म्याचहरूको समीक्षा गर्दैछौ। समीक्षा गर्दैछ पुनः दिनेश लुइटेल।
विगतका विश्वकपमा शीर्ष चारमा रहेका टोलीहरू प्राय चाँडै बाहिरिने श्रृङ्खला देखिन्थ्यो। सन् 2022 बेल्जियम, 2018 जर्मनी र 2014 स्पेन जस्ता शीर्ष वरियताका टोलीहरू समूह चरणबाटै घर फर्किएका थिए। तर यसपटक 48 टोलीको विस्तारित ढाँचामा अतिरिक्त नकआउट चरण थपिएपछि फिफाले प्रतिस्पर्धात्मक सन्तुलन मिलाउन ड्र प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गर्यो। फिफाले शीर्ष चार टोलीलाई सुरुमै फरक फरक समूहमा यसरी राख्यो ताकि उनीहरू आआफ्नो समूह विजेता बनेमा सेमी फाइनल अघि आपसमा भिड्न नपरोस्। टेनिसको विम्बल्डन वा च्याम्पियन्स लिगको ढाँचा जस्तै अपनाइएको यो रणनीतिको मुख्य उद्देश्य प्रतियोगिताको अन्त्यतिर ब्लक बस्टर खेलहरू सुनिश्चित गर्नु थियो। फिफाको यो योजना पूर्ण रूपमा सफल साबित भएको छ। अब फाइनल प्रवेशका लागि पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमी फाइनलमा इङ्ल्यान्ड र अर्जेन्टिना बीच महाभिडन्त हुनेछ। आज बिहान मियामीको अत्याधिक गर्मी र ह्युमिडिटीका बीच भएको खेलमा इङ्ल्यान्डले नर्वेमाथि 2-1 पुनरागमन जित दर्ता गर्यो। खेलको 36 मिनटमा नर्वेका एन्ड्रियास स्टेल डेरुपको प्रहारले इङ्ग्लिस गोलकिपर जोर्डन पिकफोर्डलाई छक्याउँदै जाली चुमेपछि नर्वेले अप्रत्याशित अवरता लियो। तर इङ्ल्यान्डका लागि सङ्कट मोचक बन्दै आएका 23 वर्षीय मिडफिल्डर जुड बेलिङहमले पहिलो हाफको थप गरिएको समयमा एन्थोनी गोर्डन को पासमा उत्कृष्ट गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। दोस्रो हाफमा नर्वेले कडा चुनौती दियो, जहाँ टोर्बजोन हेगेमको एउटा गोल खारेज भयो भने डेभिड मुलर वोल्फको प्रहार गोल पोस्टको बारमा ठोकियो। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालेन्डलाई इङ्ग्लिस डिफेन्सले पूर्ण रूपमा शान्त राख्यो र उनलाई अतिरिक्त समयमा सब्स्टिच्युट समेत गर्यो। अतिरिक्त समयको तेस्रो मिनटमा अर्थात् 93 मिनटमा म्याच विनर वेलिङ्गमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई सेमी फाइनलको टिकट दिलाए। वेलिङ्गम सन् 1986 डिएगो म्याराडोना पछि विश्वकपको लगातार 2 नकआउट खेलमा 2 वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। साथै सन् 1958 पेलेले 17 वर्षको उमेरमा यो रेकर्ड बनाएपछि वेलिङ्गम यो उपलब्धि हासिल गर्ने दोस्रो कान्छा खेलाडी बनेका हुन्। अर्को खेलमा क्यान्सर सिटीको प्रचण्ड गर्मीमा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्यान्डलाई अतिरिक्त समयमा 3-1 पराजित गर्यो। खेलको 10 मिनटमै लियोनल मेसीको कर्नर पासमा अलेक्सिस म्याक अलिस्टरले हेड मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यस असिस्टमा मेसी विश्वकप इतिहासमा 10 गोल असिस्ट गर्ने पहिलो खेलाडी बने। रोचक कुरा त उनले यी 10 असिस्ट 10 फरक खेलाडीलाई दिएका छन्। तर 67 मिनटमा स्विजरल्यान्डका डान नोदेले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। खेलको 72 मिनटमा एउटा ठुलो विवाद भयो। स्विस स्ट्राइकर ब्रिल एम्बोले अर्जेन्टिनाका लियोन्ड्रो पारेडेसको चुनौतीमा पेनाल्टी बक्स नजिकै लडे। रेफ्रीले सुरुमा पारेडेसलाई कार्ड देखाउन खोजे पनि भिडियो असिस्ट रेफ्री VAR जाँच गर्दा त्यहाँ कुनै शरीरले नछोएको र एम्बोलोले डाइभ गरेको देखियो। फिफाको गलत पहिचान सम्बन्धी नयाँ नियम अनुसार रेफ्रीले पारेडेसको कार्ड फिर्ता लिँदै एम्बोलोलाई डाइभिङका लागि पहेँलो कार्ड दिए। पहिले नै एक पहेँलो कार्ड पाइसकेका एम्बोलो रातो कार्ड खाँदै मैदान बाहिरिन बाध्य भए, जुन खेलको टर्निङ पोइन्ट बन्यो। उनी रातो कार्ड खाएर बाहिरिँदा रुँदै बाहिरिए। 10 खेलाडीमा सीमित स्विजरल्यान्ड विरुद्ध अतिरिक्त समयको 112 मिनटमा जुलियन अल्भरेजले पेनाल्टी एरिया बाहिरबाट प्रतियोगिताकै उत्कृष्ट मध्येको 1 गोल गर्दै अर्जेन्टिनालाई 2-1 अग्रता दिलाए। खेलको अन्त्यतिर लाउटारो मार्टिनेजले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई 3-1 जित पक्का गराए। 39 वर्षको उमेरमा मेसी यो खेलमा केही थकित देखिए पनि उनको लगातार दोस्रो पटक विश्वकप जित्ने सपना अझै जीवितै छ। फिफाले सोचे अनुरूप नै 2026 विश्वकप अब सर्वाधिक प्रतिष्ठित 4 टोलीहरूको भिडन्तको साक्षी बन्दैछ। मोरक्कोलाई हराएको फ्रान्स र पोर्चुगललाई पाखा लगाएको स्पेन बीच मङ्गलबार राति पहिलो सेमी फाइनल हुनेछ। त्यस्तै नर्वे र स्विजरल्यान्ड जस्ता कठिन टोलीलाई पन्छाएको दुई परम्परागत प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना बीच बुधबार राति दोस्रो सेमी फाइनलमा टक्कर हुनेछ। मेसीको अनुभव र वेलिङ्गमको युवा जोस बीचको यो भिडन्त विश्वभरका फुटबल प्रेमीका लागि महासङ्ग्राम हुने निश्चित छ। यी खेलका विजेताहरू आगामी जुलाई 20 उपाधिका लागि भिड्नेछन्।
हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।